आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। भनिएको छ, पापको कारण मानिसका हृदय जन्मेदेखि दुष्टतातर्फ ढल्किएको हुन्छ। आफ्नै स्वरूपमा परमेश्वरले सृजना गर्नुभएको मानिसलाई आफ्नै उद्देश्यमा रूपान्तरण गर्ने र ख्रिस्टको चरित्रमा प्रतिस्थापन गर्ने परमेश्वरको चाहना छ। यो सब हाम्रो भलाइको लागि गरिएका योजनाहरू हुन्। श्रोता, के तपाईँ यो भलाइको कार्यक्रममा परमेश्वरलाई सघाउन चाहनुहुन्छ? प्रभु येशू ख्रिस्ट हृदयको ढोकामा उभिएर ढकढक्याउँदै हुनुहुन्छ। उहाँ तपाईँमा भएर तपाईँको जीवनलाई राम्रोतिर असलतिर ढल्काउन चाहनुहुन्छ, बदल्न चाहनुहुन्छ। आशाको बाणी कार्यक्रमलाई नियमित सुनेर परमेश्वरको चाहनाको महत्वलाई बुझेर बाँच्नुको महत्वलाई यहाँले बुझ्न सक्नुहुनेछ भनेर हामी विश्वस्त छौँ। आउनुहोस्, फेरि तपाईँलाई न्यानो स्वागत गर्दै हाम्रो कार्यक्रमलाई सुनिदिनु हुन अनुरोध गर्दै मिठो भजन यहाँ सामु राख्दैछु।
बाहर पनी
श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता, मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वर को हुनुहुन्छ भनेर आफ्नै जीवनद्वारा अनुभव गर्दै हुनुहुन्छ। श्रोता, आउनुहोस् आज पनि केही समय तपाईँ हामी परमेश्वर सँगसँगै बिताउँ। आजको प्रस्तुतिलाई पस गर्नुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। प्रभु, हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषको लागि। यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु, यसलाई तपाईँको राज्य र महिमाको प्रचार खातिर प्रयोग गर्नुहोस्, ताकि धेरै मानिसहरू जो अन्धकारमा छन् तिनीहरूले तपाईँको ज्योतिलाई देख्न सकुन् अनि तपाईँको राज्यमा आउन। सबै बिन्ती प्रभु यीशुको नाममा। श्रोता, आजको मेरो प्रस्तुति छ युवाको विषयमा छ। आजको वर्तमान संसारको जनसङ्ख्यालाई हेर्ने हो भने युवाहरूको संख्या अत्यधिक पाइन्छ र जसमा जोस, जाँगर र आँट हुन्छ। कुनै पनि देशको विकास र भविष्य त्यस देशमा युवाहरूको हातमा हुन्छ। यदि युवाहरूलाई सही रूपमा राष्ट्र निर्माणको बाटोमा लगाउन सकियो भने, यदि युवाहरूमा भएको जोस र जाँगरलाई राष्ट्र निर्माणको पक्षमा वा सकारात्मक पक्षमा बाटोमा चाहिँ खर्चिन सकियो भने त्यो देशको भविष्य उज्जवल हुनेछ। यदि भएन भने, यदि ती युवाहरूमा भएको शक्ति सामर्थ्यलाई गलत रूपमा प्रयोग गरियो भने त्यो देश नष्ट हुनेछ। हामीले संसारमा यस्ता धेरै इतिहासहरू, घटनाहरू हेरेका छौँ। आजका जवानहरू, युवाहरू, संसारमा भएका सबै युवाहरूमा शक्ति छ, सामर्थ्य छ र उनीहरू आफ्नो अवस्थालाई, आफ्नो वरिपरिको अवस्था, आफ्नो समाज राष्ट्रलाई परिवर्तन गर्न चाहन्छन्, आफ्नो पुस्तालाई परिवर्तन गर्न चाहन्छन्। र आजका युवाहरूले जुन योजनाहरू बनाउँछन्, जुन उनीहरूको सोचाइ छ, त्यो सोचाइ हामी जब हामी युवाहरू थियौँ त्यति बेलाको भन्दा फरक छ। अर्थात् आजभन्दा 20 वर्ष अगाडि जुन कुरो, जुन परिस्थितिमा, जुन पृष्ठभूमिमा हामी सोच्ने गर्थ्यौँ, योजना बनाउँथ्यौँ, अगाडि बढ्थ्यौँ, त्यो आज नितान्त फरक छ। श्रोता, किनभने यो संसार विज्ञान र प्रविधिको कारणले धेरै अगाडि बढिसकेको छ र त्यति बेला हामी युवा हुँदाखेरि हाम्रो समय फरक थियो र हामीलाई थाहा थिएन पछि हाम्रो भविष्य के हुने। अहिले पनि जुन परिस्थितिमा यो संसार अगाडि बढ्दैछ, हो श्रोता, हिजोको भन्दा आजको परिस्थिति विज्ञान र प्रविधिले गर्दा मानव जीवनलाई सहज बनाएको छ। हामीसँग धेरै कुराहरू छन् जसले गर्दा हामी यो संसार र यो प्रकृतिलाई उपयोग गर्न वा प्रयोग गर्न सक्छौँ। हिजो ती थिएनन्। शिक्षाको क्षेत्रमा यो संसार धेरै अगाडि बढेको छ। औद्योगिक क्षेत्रमा, सामाजिक चेतनाको क्षेत्रमा हेर्ने भने, अर्थात् संसार दिन प्रतिदिन एउटा परिवर्तनतिर एउटा अगाडि बढ्दैछ, यो राम्रो पक्ष हो। त्यसको साथसाथै यो संसारमा जो विकास विज्ञान प्रविधि ले ल्याएका नयाँ कुराहरू गरेका आविष्कारहरू को साथसाथै नकारात्मक पक्षहरूले पनि यो संसारलाई दिन प्रतिदिन गाँध्दैछ। र आजको संसारमा धेरै समस्याहरू छन्, हिजो पनि थिए र भोलि पनि हुनेछन्। ती समस्याहरूलाई अहिले भएको त्यो प्रेजेन्ट समस्या छ, त्यसलाई अहिले नै हामीले के गर्नुपर्छ, निराकरण गर्नुपर्छ, अगाडि बढ्नु। यदि अहिलेको पुस्तामा भएको समस्याहरूलाई हामीले निराकरण गर्न सकेनौँ भने आउने भावी पुस्ता छ त्यसको समस्याहरूलाई पनि हामी निराकरण गर्न सक्दैनौँ। त्यसकारण हामी पर्खेर बस्न पनि सक्दैनौँ। आजका जवानहरू उनीहरूसँग शक्ति क्षमता केही गर्ने चाहना हुँदा हुँदै पनि उनीहरूले सही रूपमा त्यो डिरेक्सन भनेको निर्देशन नपाएर सही वातावरण नपाएर चाहिँ उनीहरू गन्तव्यहीन यात्रामा असुरक्षित भविष्यतर्फ निरन्तर अगाडि बढ्दैछ। युवाहरूमा एक किसिमको चाहिँ इनसेक्युरिटी भन्छ, त्यो इनसेक्युर फिलिङ भन्छ, त्यो बढ्दैछ। अर्थात् उनीहरू केही नयाँ कुराहरू खोज्दैछन्, युवाहरू खोज्छन्। अहिले भएको त्यो समाज छ, त्यो समाजलाई परिवर्तन गर्न खोज्छन्। वा प्रत्येक वर्ष धेरै युवाहरू, श्रोता, यो हाम्रो देश र सारा संसारमा जो वयस्क हुन्छन् त्यति बेला उनीहरूसँग चाहिँ उनीहरूमा एक किसिमको चाहिँ मनोवैज्ञानिक समस्या हुन्छ। र मनोवैज्ञानिक समस्या हुन्छ उनीहरूको चाहिँ एउटा आइडेन्टिफिकेसन भनेको चाहिँ आफ्नो भिन्दै परिचय स्थापना गर्न उनीहरू चाहन्छन्। अनि स्वभावैले त्यो जब वयस्क हुन्छन्, युवा अवस्थामा प्रवेश गर्छन्, त्यति बेला चाहिँ उनीहरूको चाहिँ विपरीत लिङ्गप्रति चाहिँ उनीहरूको आकर्षण बढ्दै जान्छ। त्यो भएको नाताले हामीले यी जवानहरूलाई, यो युवाहरूलाई हामीले चाहिँ उनीहरूको भावनालाई सम्मान गरेर, उनीहरूको मनलाई बुझेर हामीले व्यवहार गर्नुपर्ने हुन्छ। र तपाईँको घरमा पनि त युवाहरू, तपाईँको आफ्नै सन्तानहरू हुन सक्छन् जो वयस्क हुँदैछन् वा भइसके, वा तपाईँ नै त्यो उमेरको समूहमा पर्न सक्नुहुन्छ। श्रोता, मलाई थाहा छैन तपाईँ बुवा आमा, हजुरबा, काका, काकी जो हुनुहोस् वा तपाईँ आफै स्वयं हुनुहोस्, तर यो चाहिँ एउटा चेन्ज के अरे व्यवहारमा परिवर्तन भएको वा एउटा चाहिँ ट्रान्जिसनल पिरियड भनेर भनिन्छ। एउटा त्यो पिरियडबाट अर्को पिरियडमा जो पर्दापण गरिन्छ त्यो चाहिँ एउटा अप्ठ्यारो समय हो। र धेरै समय मैले यी जवानहरूसँग कुरा गर्ने मौका पाएछु र उनीहरूले जो आफूभन्दा वृद्ध छन्, उमेर खाएका छन्, आफूले मान्नुपर्ने मानिसहरूलाई मानेको मैले पाएको छु। यदि उनीहरूलाई हामीले चित्त सम्झाउन सक्यौँ भने, उनीहरूसँगलाई उनीहरूको विश्वास हामीले जित्न सक्यौँ भने, र कसैले पनि मैले भनेको कुरालाई नमानेको नटेरेको मैले पाएको छैन, तिनीहरू सुन्छन्, त धेरै मानिसहरूसँग यो समस्या हुन्छ, युवाहरूलाई कसरी चाहिँ सँग कसरी व्यवहार गर्ने, कसरी वार्तालाप गर्ने भन्ने कुरा। श्रोता साथी, जब म जवान केटो थिएँ त्यति बेलाको समय र अहिलेको समय फरक छ भनेर मैले भनिसकेँ, र म जे कुराहरू गर्थे जब युवा अवस्थामा हुँदाखेरि मेरो समयमा मेरो जस्तो विचारहरू थियो र मेरो चाहिँ गर्ने को ढाँचा थियो, गराई थियो, शैली थियो, त्यो चाहिँ आज त्यसमा ठुलो परिवर्तन आएको छ। मैले त्यही कुरा अहिलेका युवाहरूसँग आशा राख्नु हुँदैन। र युवाहरूमा धेरै कुराहरू आउँछ। जब म युवा थिएँ, मेरो समयमा आजभन्दा 20-25 वर्ष अगाडि जस्तो विवाह गर्ने कुरा आउँथ्यो, युवाहरूले विवाह गर्नु पर्यो भने त्यसको निर्णय चाहिँ बा आमाले गर्ने गरिन्थ्यो, युवाहरूलाई त्यसमा निर्णय गर्ने अधिकार थिएन। उनीहरूले कस्तो कुरा लगाउनु पर्छ, कस्तो विद्यालयमा पढ्नुपर्छ, त्यो कुरो पनि निर्णय युवाहरूमा छोडिँदैन थियो, तर उनीहरूको अभिभावकहरूले गर्ने गर्थे। तर आज त्यो समय बदलिएको छ। मेरो छोरो 15 वर्षको छ, श्रोता 10 कक्षामा पढ्दैछ, र अब कुनै कुरा मैले उसको बिहाफमा निर्णयमा गर्न सक्दिनँ, तर उसले गर्छ, मेरो छोराले गर्छ, तर मैले यदि कुनै कुराहरू उसलाई मेरो कुरा लागू गर्नु छ भने उसलाई चित्त बुझाउनु पर्छ र सम्झाउनु पर्छ, उसले बुझ्नु पर्छ। अर्थात् अहिलेको जवानहरूको जीवनलाई हेर्ने दृष्टिकोण छ, त्यो चाहिँ फरक छ है, त्यो कुरा हामीले बुझ्छ। आज धेरै युवाहरू चाहिँ के अरे यो स्वतन्त्रताको कारणले गर्दा पनि हेर्नुहोस् है, अब आफू आफ्नै निर्णय गर्ने अधिकार मसँग छ, त्यसलाई हामी सम्मान गर्छौँ, प्रत्येकलाई त्यो अधिकार छ, तर त्यसलाई गलत रूपमा प्रयोग गरेको कारणले धेरै युवाहरू आज चाहिँ असफल भएका छन्, धेरै निराश भएका छन्, धेरै हताश भएका छन्, धेरै कुलतमा लागेका छन्, नराम्रो कामहरूतिर लागेका छन्, त्यो पनि हाम्रो आँखाले हामीले देखेका छौँ। अर्थात् मान्छेहरू फ्रस्ट्रेट भएका छन्, डिप्रेस भएका छन्, अब यिनीहरूको धेरै समस्याहरू छ, धेरै युवाहरूले उमेर नपुगिकन विवाह गरेको हामीले देखेका छौँ, परिपक्व नभइकन यो विवाह गरेको छ, र विवाह गर्नुभन्दा पहिले कुनै योजना नबनाइकन पनि विवाह गरेको हामीले देखेका छौँ, र विवाह गरिसकेपछि पनि उपयुक्त जो शिक्षा हासिल नगरेको कारणले, उचित आमदानी गर्न नसकेको कारणले चाहिँ परिवारमा आर्थिक समस्याहरू आएको देखेको छौँ, र त्यसले त्यो परिवारमा भएको त्यो श्रीमान र त्यो केटा र केटीमा भएको प्रेम पनि के भएको छ, मा विभेद आएको छ, चिसोपन आएको छ, अनि विवाह छिटै गरेर धेरै युवाहरू चाहिँ के गरेका छन् भन्दा बिछोड, सम्बन्ध बिछोड भएको पनि हामीले देखेका छौँ। त्यसको साथसाथै हाम्रो देशमा हेर्ने हो भने धेरै जवानहरू विवाह गरेर विदेश जाने चलन छ, श्रोता केटाहरूले केटीलाई विवाह गर्ने र त्यो केटीलाई नेपालमा आफ्नै यो घरमा छोडेर अनि विदेश जाने चलन पनि हामीले देखेका छौँ। यो हाम्रो आफ्नो बाध्यता हो, यो देशको अवस्था हो, यसलाई त्यहाँ विदेश जानुलाई मैले नराम्रो भन्न खोजेको होइन, तर त्यसले आज हाम्रो त्यो परिवारमा चाहिँ एउटा समस्या ल्याएको हामीले कता कता अनुभव गर्दैछौँ। जब एउटा केटाले केटी विवाह गर्छ र त्यो केटीलाई छोडेर ऊ परदेश जान्छ काम गर्नको लागि, र 5-6 वर्षसम्म ऊ आउँदैन, यता त्यो केटी आफ्नो श्रीमान विदेश गइसकेपछि उसले केही पैसाहरू पठाइसकेपछि ऊ सहरमा बसाइ सर्ने, अलि राम्रो जीवन जिउनेतिर लालयित हुन्छन्, र त्यो स्वाभाविक पनि हो, उनका बच्चाहरू छन् भने त्यसलाई पढाउन, उचित शिक्षा दिन त्यो योजना कारणले उनी सहरमा आउँछन्, अनि सहर भिन्दै हुनुहुन्छ श्रोता, र कतिपय युवाहरूले वर्षौंसम्म परिश्रम गरेर आफूले कमाएको पैसा आफ्नो श्रीमतीलाई पठाउँछन्, तर आफू आउनुभन्दा पहिले श्रीमती अर्कैसँग गइसकेको हुन्छ, यो विडम्बना छ। यी सबैको समस्याको समाधान भनेको यदि तपाईँ र मैले प्रभु यीशु ख्रीष्टलाई, हाम आजका युवाहरूले प्रभु यीशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनेर यदि ग्रहण गर्यो भने, यदि त्यसै अनि प्रभु यीशु ख्रीष्टलाई ग्रहण गरेर त्यसै अनुसारको जीवनमा युवाहरू अगाडि बढ्यो भने आजको यो छ नि समस्या छ, त्यो चाहिँ हल हुनेछ जस्तो मलाई लाग्छ। श्रोता जब मानिसले प्रभु यीशु ख्रीष्टलाई भेट्छ, पछ्याउँछ, तब उसले आफ्नो जीवनमा शान्ति प्राप्त गर्छ, उसको जीवनमा भएको उसले चाहिँ सुनिश्चितता प्राप्त गर्छ, र उसले खुसी प्राप्त गर्छ, र उनले जिउनु पर्ने बाटो के हो, म कसरी जिउनु पर्छ भनेर आफ्नो जीवन पूर्ण रूपमा आनन्दमा जिउन सक्छ। आज हाम्रो देश अझै पनि पुरातनवादी सोचमा चलेको छ, अन्धविश्वासमा चलेको छ। यहाँ धेरै कुराहरू छन् जसले धेरै सामाजिक संरचनाहरू छन्, यति डरो भएर बसेको छ कि तिनले आजका मानिसहरूलाई त्यो बन्धनबाट बाहिर आउनै दिँदैन। मैले यी सामाजिक बन्धनहरू नराम्रो भनेर भन्न खोजेको होइन, तर यी सामाजिक परम्पराहरू, यो रूढिवाडी मान्यताहरूले मानिसलाई आफ्नो त्यो जो पृष्ठभूमि छ, आफ्नो धरातल छ, त्योबाट माथि उठ्न बाधा पुर्याइरहेको हामी देख्दछौँ।
र आज यसले हाम्रो युवाहरूलाई पनि प्रभाव पार्दैछ।
त्यो भएको नाताले आज युवाहरू असुरक्षित भएको उनीहरूले महसुस गर्छन्, अनि आफू सुरक्षित हुनुपर्छ, आफूलाई सेफ्टी जोन भनेको चाहिँ सुरक्षित एउटा स्थान चाहिन्छ भनेर उनीहरू चाहिँ के गर्छन् भन्दा कि एउटा परिवारको त्यो परम्परावादी परिवारको चाहिँ त्यो संरचनाभित्र आफूलाई राख्छ, कि ठुल्ठुलो सहरहरूमा चाहिँ ग्याङहरू भनेको समूह बनाउँछन् युवाहरूको। कलेजमा हेर्ने भने, क्याम्पसमा, कलेजहरूमा हेर्ने भने, विश्वविद्यालय हेर्ने भने, तपाईँ विभिन्न युवाहरूको चाहिँ ग्याङ भएको वा समूह भएको, झुन्ड झुन्ड भएको हामी पाउँछौँ। किन यो गरिन्छ भन्दा यी समूहहरूले कतिमा तपाईँले देख्नुहुन्छ, यिनीहरूको आफ्नै ड्रेस हुन्छ, यिनीहरूको आफ्नै आइडेन्टिफिकेसन हुन्छ, तिनीहरू चाहिँ आफ्नै समूहमा बस्न मन पराउँछन्, अनि उनीहरूको सोचाइ एक किसिमको हुन्छ, आफ्नै किसिमको चाहिँ उनीहरूको चाहिँ इन्टिग्रिटी हुन्छ। अर्थात् युवाहरू एक्लै हुन चाहिँ रुचाउँदैनन्, अर्थात् आफू फरक हुन पनि चाहँदैन, र त्यो भएको नाताले यसको दुइटै प्रभाव हामी देख्छौँ, सकारात्मक प्रभाव र नकारात्मक प्रभाव। श्रोता, तपाईँ कहाँ, तपाईँ आज यो कार्यक्रम सुनिरहनु भएको छ र तपाईँ युवा हुनुहुन्छ भने तपाईँ कुन वर्गमा पर्नुहुन्छ मलाई थाहा छैन, मैले कसैको निर्णयलाई यहाँ चाहिँ गलत र के अरे सही भन्न खोजेको पनि होइन, मैले न्याय गर्न खोजेको पनि होइन, तर आजको अवस्थालाई मैले यहाँ देखाउँदैछु। अब युवाहरूले के चाहन्छ भन्दा, जब कलेजमा पढ्छ अनि ग्रेजुएट भनेको उसले त्यहाँ कलेजको पढाइ सिद्धिन्छ, उसको मेन लक्ष्य भनेको के हुन्छ भन्दा अरू केही हुँदैन, उसले राम्रो जब भनेको काम खोजेको हुन्छ, र ताकि राम्रो आमदानी उसले होस्, राम्रो काम पाओस्। तर त्यति हुँदा हुँदै पनि ती युवाहरूले अब आफ्नो पढाइ सिद्धिएपछि राम्रो काम पायो, राम्रो तलब पायो, राम्रो घर जम भयो भने पनि उनीहरूले आफूले आफूलाई सुरक्षित भएको महसुस गर्दैन। तर यदि एउटै कुराले मात्र सुरक्षित भएको महसुस दिन सक्छ, त्यो प्रभु यीशु ख्रीष्ट। यदि युवाहरूले प्रभु यीशु ख्रीष्टलाई चाहिँ स्वीकार गर्ने हो भने उनीहरू आफू सुरक्षित भएको उनीहरूले महसुस गर्छ। यदि परमेश्वर उनीहरूको साथमा हुनु भएन भने, उनीहरूको जीवनको केन्द्रबिन्दु परमेश्वर हुनु भएन भने, उनीहरू जस्तोसुकै पद उनीहरूसँग भए पनि, जस्तोसुकै राम्रो जागिर भए पनि, आमदानी भए पनि, उनीहरू के हुन्छन्, कन्फ्युज हुन्छन्, दुविधामा हुन्छन्, अनि आफू आफै असुरक्षित भएको महसुस गर्छन्। श्रोता, एउटा मानिसले, एउटा टिन एजर, एउटा टिन भनेको एउटा जवान युवा वयस्क केटाले एउटा यस्तो कथा वा एउटा यस्तो चाहिँ पोएम लेख्यो, उसले के भन्छ भन्दा, खुसी त्यहाँ खुसी छैन, त्यहाँ शान्ति छैन, आनन्द छैन, अनि के अरे कुनै च्यालेन्ज छैन, र जीवनको उद्देश्य पनि छैन, र केही गर्ने जाँगर पनि छैन। आज धेरै मानिसहरू, धेरै युवाहरू, तपाईँ हामीहरू पनि त्यस्तै अवस्थामा हुन सक्छौँ। र एकजना ठुला फ्रान्सका फिलोसफरले भन्छन्, तिमीले कहिले पनि, एउटा ठुलो फ्रान्सका फिलोसफरले भन्छन्, तपाईँ र मैले कहिले पनि आफ्नो जीवनमा शान्ति र आनन्द प्राप्त गर्न सक्दैनौँ, जबसम्म हामीले आफ्नो जीवन हाम्रो लागि जसले दिनुभयो उहाँमा समर्पित गर्दैनौँ। अर्थात् त्यो आफ्नो जीवन हामीलाई दिने को हुनुहुन्थ्यो भन्दा ख्रीष्ट हुनुहुन्थ्यो। त्यसकारण तपाईँ र मैले पनि आफ्नो जीवन
क्रिस्टलाई दिनु पर्यो र क्रिस्टलाई हाम्रो जीवनको मालिक र प्रमुख हुन दिनु पर्यो। यदि दिउँ भने, तपाईँ युवाहरूले दिउँ भने, निश्चय नै तपाईँको जीवन शान्तिमा आनन्दमा बित्नेछ।
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हाम्रो ठेगानाको बारेमा यहाँलाई जानकारी गरौँ। आशाको बाणी, पोस्ट बक्स नम्बर 2002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98 61 55 120 र अर्को 98 18 53 95 55। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाजा गर्दै प्राविधिक साथी राजेश आर, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनुभएको होस्। नमस्कार।